आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनु हो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Bye.
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा मेरो ख्रिष्टीय अभिवादन जयमसी साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यसैया एक अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ इसरायल राष्ट्रको विरूद्ध परमेश्वरको अभियोग अर्थात आरोप। अमित्र, अध्याय एक इसरायल राष्ट्रको विरूद्धमा परमेश्वरको अभियोग आरोप सुन्न अदालतमा आउनलाई विश्वलाई परमेश्वरको विनय बुलावट हो, निमन्त्रण हो। यसैया तनावको समयमा रहन्थे। धेरै क्षेत्रहरूमा त्यो समय विश्वको इतिहासमा संकष्टकालीन समय थियो। विश्वलाई हल्लाउने उथल पुथल बनाउने घटनाहरू घटिरहेको थियो। दैवी प्रकोप र प्राकृतिक विपत्ता दण्डहरूले स्थान लिइरहेका थिए। अमित्र, उत्तरमा नयाँ राष्ट्र उदय भएको थियो। त्यो विश्व अधिपत्य गर्न अधिकार गर्नलाई अगाडि चाल चलिरहेको थियो। असुर, जसको अति नै क्रूर निर्दयी सेनाहरू थिए, विश्व विजयको निम्ति अगाडि बढ़िरहेका थिए। पहिले नै इसरायलको उत्तरी राष्ट्रलाई असुरीहरूद्वारा कैदमा लगिसकिएका थिए। दक्षिण राज्य यहुदा चाहिँ आपतकालीन स्थितिमा थिए। करिब 185,000 शक्तिशाली असुरी सेनाहरू यरूसलेमका पर्खालका ठिक बाहिर घेराबन्दी गरेर आक्रमणको लागि तयारीमा थिए। यो अति नै कठिन र संकटकालीन दिनमा हिजकिया मन्दिरमा प्रवेश गरे र प्रार्थनामा परमेश्वरका फर्के। परमेश्वरले आफ्ना अगमवक्तालाई उत्साहको सन्देश सहित उनी कहाँ पठाउनुभयो। परमेश्वरको अगमवक्ताले निश्चय दिलाए कि असुरीहरूले कहिले पनि यहुदीलाई वा यहुदालाई लिने छैन। असुरको सेनाहरूले यरूसलेमका बाटाहरूमा आफ्ना पाइला टेक्ने छैन र तिनीहरूले कहिले पनि महान राजाको शहरको कुनै पनि फाटकको आँगनलाई पार गर्ने छैनन्। तर परमेश्वरले अर्को राष्ट्रलाई तयार गरिरहनु भएको थियो। इफ्राटस नदीको किनारमा जुन बाबेल भन्ने राष्ट्र थियो, यो राष्ट्रले आखिरमा अन्त्यमा यहुदालाई कैदमा लाने थिए यदि यहुदा परमेश्वर कहाँ परमेश्वरतिर नफर्के। परमेश्वरले यहुदालाई अर्को मौका दिइरहनु भएको थियो। उहाँको कामको न्याय स्थापित गर्नको खातिर परमेश्वरले तिनलाई अदालतमा बोलाउनुभयो। उहाँले त्यसलाई उहाँको इन्साफको सामने उभाउनुभयो। उहाँले त्यसलाई उहाँको अभियोग दोषको उत्तर दिन, उहाँको भर्डिक्टको सुन्न वा उहाँको इन्साफको न्यायको सुन्न र आफै स्वयंलाई उहाँको अदालतको कृपामा राखिदिनलाई सुम्पिदिनलाई मौका पनि दिनुभयो। उहाँ धर्मी न्यायी हुनुहुन्छ या हुनुहुन्न, शुक्र देख्न परमेश्वर हामीलाई अदालतमा बोलाउनुहुन्छ। यो दिन र यो पीढ़ीको निम्ति यो सनसनीपूर्ण दृश्यमा अदालत कोठामा जान र दण्डको सिंहासनमा परमेश्वरलाई हेर्न अति नै असल हुनेछ। संसारको सोचाइमा परमेश्वर दण्ड सिंहासनबाट हटिसक्नु भएको छ, न्याय सिंहासनबाट हटिसक्नु भएको छ। उहाँ यो विश्व ब्रह्माण्डको सर्वभौसत्ता हुने कुरा कति पनि अब रहेको छैन। मित्र, यो परमेश्वरको निम्ति निन्दा गर्ने तस्विर हो। उहाँ अझै यो विश्वको यो ब्रह्माण्डको नैतिक शासक हुनुहुन्छ। उहाँ अझै न्याय र इन्साफको सिंहासनमा बस्नुहुन्छ। उहाँले आफ्नो सर्वभौसत्ताको पदच्युत गर्नुभएको छैन। उहाँले पापको दण्ड दिनुहुन्छ। यसैले यो नियम सिद्धान्तको रेकर्ड गर्दछन् जुनको आधारमा परमेश्वर राष्ट्रहरू र जातिहरूलाई न्याय र सजाय दिनुहुन्छ। अहिले यो विश्वको राज्यहरू शैतानको हो, तर परमेश्वरले तिनीहरूमाथि अधिपत्य गर्नुहुन्छ। परमेश्वरले महान राष्ट्रहरू उदय हुन अनुमति दिनुभयो र उहाँले तिनीहरूलाई प्रयोग गर्न शैतानलाई पनि अनुमति दिनुभयो। तर परमेश्वरले जब योजना र कार्यक्रम कुनै निश्चित राष्ट्रको लागि दृश्यबाट हटाउने समय हुन्छ, उहाँले तिनीहरूलाई हटाउनुहुन्छ। अरू त के परमेश्वरका आफ्नै जन यहुदीहरू यो तथ्यको साक्षी हुन् कि उहाँले यो विश्वको राष्ट्रहरूको मामलाहरूमा शासन गर्नुहुन्छ। अमित्र, जब इसरायलीहरू लाल समुन्द्र तरे, इसरायलका सन्तानहरूले मूसाको गीतमा यसरी गाए थिए, यहोवा युद्धको मानिस हुनुहुन्छ। हजुर, उहाँ त्यही हुनुहुन्छ। उहाँले पापसँग सम्झौता गर्नु हुँदैन, उहाँले समर्पणको सेतो झण्डाको ग्रहण गर्नु हुने छैन। उहाँ यस पापको विरूद्ध बिना संकोच बिना सम्झौता अगाडि बढ़िरहनु भएको छ। त्यस मानिसको लागि आज आशा छ, यदि उसले यसैयासँग यो भन्न सके, यसैया छ दिएको एक पदमा, मैले सिंहासनमा परमप्रभु विराजमान भइरहनु भएको देखे। यसैया एक अध्याय एक पदमा यस प्रकार लेखिएको छ, यहुदाका राजाहरू उजिया, योताम, आहाज र हिजकियाका राजकालमा यहुदा र यरूशलेमको विषयमा आमोजका छोरा यसैयाले देखेको दर्शन। सबभन्दा पहिले हामी यो देख्नेछौ यरूशलेम र यहुदाको विषयमा दर्शन। यो स्पष्ट कुरा छ, कसको समयमा? यहुदाका राजाहरू उजिया, योताम, आहाज र हिजकियाको पालामा। यहुदाको दशौं राजा उजिया कोरी बनेथे, किनकि उनी पवित्र स्थानमा घुसेथे, जहाँ प्रवेश गर्न राजालाई पनि प्रवेश अनुमति थिएन। तैपनि उजियालाई असल राजाको रूपमा वर्गीकरण गरिएको छ। योताम जो उसका छोरा थिए, उसको नमूनाको पछ्याए र असल राजा थिए। तर उजियाको नाति आहाज खराब राजा थिए। अन्तिम हिजकिया जो अन्तिम राजा थिए, उनी पनि असल राजा थिए। उनी नै त्यो राजा थिए जसले आफ्नो आयु बढाइदिन परमेश्वरसँग प्रार्थना गरे, र परमेश्वरले तिनको इच्छाको पूरा गरिदिनुभयो। सम्भवत यो कुरामा विन्ती गर्ने काम हिजकियाको पक्षबाट गलत कुरा थियो, किनभने उसका आखिरी सालहरूमा धेरै खराब कुराहरू भएथे, जुन वास्तवमा राज्यको विनाशको कुरा थियो। दुई पदमा भनिएको छ, हे आकाश सुन, हे पृथ्वी कान थाप, किनकि परमप्रभुले भन्नुभएको छ, मैले छोरा छोरीहरूलाई पालन पोषण गरेर हुर्काए, तर तिनीहरू मेरो विरूद्धमा अटेरी भएका छन्। परमेश्वरले यो अगमबाड़ी भव्य तरिकामा आरम्भ गर्नुहुन्छ। यो यहुदाको विरूद्ध सामान्य इन्साफ हो। उहाँले विश्वलाई बोलाइरहनु भएको छ अदालतमा त्यो अभियोगलाई सुन्न, जुन उहाँले आफ्ना मानिसहरूको विरूद्ध लगाइरहनु भएको छ, ताकि आफ्नो जातिहरूको विरूद्धमा लगाएको उहाँको अभियोग दोष बिना कारणको नभएर बिल्कुल उचित मुनासिब कुरा थियो। त यसको निम्ति साक्षी दिन पृथ्वी र स्वर्गीयका सृष्टि गरिएका प्राणीहरूलाई निमन्त्रण गर्नुभयो। यहाँ परमेश्वर भन्नुहुन्छ, मैले छोराछोरीहरूलाई पालन पोषण गरेर हुर्काए, तर तिनीहरूले मेरो विरूद्धमा बागी भएका छन् उहाँ तिनीहरूका वा तिनीहरूलाई इसरायल मुलुकबाट निकालेर बाबेलको कैदमा पठाउन तयारी हुनुहुन्छ। उहाँले सृष्टि गरिएका स्वर्गीय दूतहरू र पृथ्वीका प्राणीहरूलाई साक्षी दिन बोलाइरहनु भएको छ। उहाँको व्यवहारमा उहाँ सही र न्यायी हुनुहुन्छ। तिनीहरूको विरूद्ध उहाँको दोष अभियोग विद्रोह हो। मित्र, यदि हामी उत्पत्ति र प्रस्थानको अनि व्यवस्थाको पुस्तकमा पढ्यौं भने थाहा पाउँछौ कि तिनीहरू प्रतिज्ञाको त्यस मुलुकमा तबसम्म रहन्थे जबसम्म तिनीहरूले उहाँले दिनुभएको शर्तलाई पूरा गर्दथे। अनि त्यो शर्त थियो उहाँप्रति आज्ञाकारिता। तर तिनीहरू अनज्ञाकारी थिए, र मूसाको व्यवस्था अनुसार जब कुनै मानिससँग विद्रोह छोरा हुन्थ्यो, त्यस छोरालाई पत्थरले हानेर मार्नु पर्दथ्यो। तिनीहरूको विरूद्ध परमेश्वरको दोष अभियोग अति नै गम्भीर थियो। उहाँको सन्तानहरूको रूपमा तिनीहरूले यस सम्बन्धमा परमेश्वरको व्यवस्थाको विरूद्ध विद्रोह गरेथे। व्यवस्थाको पुस्तकमा ढिट र अनज्ञाकारी पुत्रको बारेमा व्यवस्था छ। व्यवस्था 21:18-21 पदमा भनिएको छ, आफ्ना बाबा आमाको हुकुम पालन नगर्ने कुनै अटेरी बदमाश छोरालाई अनेक शिक्षा दिँदा पनि तिनीहरूको बात मान्दैन भने त्यसका आमा बाबुले त्यसलाई समातेर शहरका बुढा प्रधानहरू कहाँ शहरको ढोका बाहिर लैजाउन्। त्यसपछि तिनीहरूले शहरका बुढा प्रधानहरूलाई यसो भनुन्, यो हाम्रो छोरा ढिट र बदमाश छ, त्यसले हाम्रो हुकुम ठ्याम्म पालन गर्दैन, यो लफङ्गा र मतवाला हो। तब त्यस सरका सबै पुरूषहरूले त्यसलाई मरुन्जल ढुङ्गाले हानन्। यसरी तिनीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनु र सारा इसरायलीहरू यो सुनेर डराउनेछन्। यही नै व्यवस्थाले उडौ बदमाश पुत्रसँग व्यवहार गर्दछ। वा गर्दथ्यो पनि। उडौ पुत्रको बारेमा प्रभु येशूले भीड़हरूलाई बताउँदा अति धेरै छक्कै परे, किनकि पिताले उडौ पुत्रलाई मार्नको सट्टामा उसले सेवकहरूलाई झन बाछा मारेर भोज राख्न पो आज्ञा दिए। जब उडौ पुत्र घरमा वापस आए, उसले आफ्ना पितालाई क्षमा मागे र उसले आफ्नो प्रस्तावको सक्नुभन्दा पहिले नै उसको पिताले आफ्नो त्यो उडौ छोरालाई अंगालो मारेर उसलाई चुम्बन गरे र उसलाई क्षमा मागे। छडी लगाउनको सट्टामा उडौ पुत्रलाई अति नै असल भोज दिएको थियो। परमेश्वर केवल न्यायी मात्र हुनुहुन्न तर कृपालु पनि हुनुहुन्छ। तर पुत्रको विद्रोह निश्चय नै गम्भीर कुरा हो। यसको बारेमा शास्त्रसँग भन्ने धेरै कुराहरू छन्। अनि तीन पदमा भनिएको छ, गोरुले आफ्ना मालिकलाई चिन्छ र गधाले आफ्नो स्वामीको ड्रोड चिन्छ, तर इसरायलले चिन्दैन, मेरा मानिसहरूले बुझ्दैनन्। मित्र, यी दुई प्राणीहरूलाई मूर्ख निर्बुद्ध प्राणीको रूपमा चिनिन्छ, तर यहाँ परमेश्वर भन्नुहुन्छ कि यी प्राणीहरूले पनि आफ्ना मालिकलाई चिन्छन्। ओ, यो कस्तो दयनीय कुरा! यो केवल इसरायलको निम्ति मात्र होइन, तर आज धेरै क्रिस्चियनहरूले पनि बुझ्न आवश्यक छ। चार पदमा भनिएको छ, हाय पापी जाति, दोषले लादिएका मानिसहरू, दुष्ट काम गर्नेहरूका बच्चा, भ्रष्टाचार गर्नेहरूका सन्तान, तिनीहरूले परमप्रभुलाई त्यागेका छन्। तिनीहरूले इसरायलका परम पवित्रलाई हेला गरेका छन् र उहाँतिर आफ्नो पिठ्यौं फर्काएका छन्। मित्र, यो हामी देख्छौ कि परमेश्वर सारा पृथ्वीको र उहाँका आफ्नै मानिस इसरायलको न्यायकर्ता हुनुहुन्छ। परमेश्वर न्यायकर्ता हुनुहुन्छ भन्ने कुरा सोच्न अचम्म कुरा देखिन्छ, किनभने आज विश्वको सोचाइमा परमेश्वर इन्साफको न्यायको सिंहासनबाट हटिसक्नु भएको छ। उहाँले आफ्नो अधिकारको रहित गर्नुभयो। उहाँबाट उहाँको परम अधिकार र सर्वभौ सत्ता र विश्वको नैतिक शासन लुटिएको छ, लिइएको छ। यही नै परमेश्वरको बारेमा संसारको धारणा हो। तर त्यसरी बाइबलले भन्दैन। परमेश्वरले यो विश्वको त्यसरी नै इन्साफ गर्न गइरहनु भएको छ जस्तो कि उहाँ आफ्नै मानिसलाई इन्साफ गर्नुभयो। त्यो केवल राष्ट्रको निम्ति मात्र चेताउनु हुनुहुँदैन, तर हरेक व्यक्ति विशेषको निम्ति पनि चेताउनी हुनुपर्दछ। यहाँ इसरायललाई यसरी वर्णन गरिएको छ, अधर्मले लादेका मानिसहरू, इसरायलका सन्तान पापले लादिएका थिए। आज प्रभुको निमन्त्रणा ती मानिसहरूका जान्छ जो पापले लादिएका र दबिएका छन्। ती पापका बोझहरूलाई उहाँका ल्याएर विश्राम पाएको, अनि त्यो चाहिँ उद्धारको विश्राम हो। आज यो परमेश्वर चाहनुहुन्छ, प्रभु चाहनुहुन्छ। यस पदमा परमेश्वरले इसरायलका स्थितिको बताउनुहुन्छ। तिनीहरू परमेश्वर र सत्य विश्वासबाट पतित र परमेश्वरबाट भौतारी गएका थिए टाढा, र तिनीहरू पाप र अधर्मले लादिएका मानिस थिए। अहिले उहाँ तिनीहरूका विरूद्धमा बनाउनु भएको दोष अभियोगको विवरणमा बताउन गइरहनु भएको छ। पाँचदेखि सात पदमा भनिएको छ, तिमीहरूले किन अझै पिटै खानु पर्दछ? किन तिमीहरू अझै अटेरी बनिरहन्छौ? तिमीहरूका सारा शिरमा चोट लागेको छ र सारा हृदय पीड़ित भएको छ। पैतलादेखि टुप्पी समय चोट नभएको कहीँ छैन। चोटै चोट डामहरू र खुल्ला घाउहरू मात्र छन्। ती न त सफा गरिएका, न बाँधिएका, न तेलले नरम बनाइएका छन्। तिमीहरूको देश उजाड छ, तिमीहरूका सहरहरू आगोले डढाइएका छन्। तिमीहरूको जमिन तिमीहरूकै सामुने विदेशीहरूले नाङ्गो पारिरहेका छन्। परदेशीहरूले नाश पारे झैं त्यो उजाड पारिएको छ। यी पदहरूमा परमेश्वर जुन कुरा भन्नुहुन्छ त्यो बिल्कुल सत्य हो। ती तमाम समस्यामा तिनीहरू यस कारण परिरहेका छन् किनभने तिनीहरू परमेश्वरबाट टर्की गए र परमेश्वरको दण्ड तिनीहरूमाथि खसेको थियो। आठ र नौ पदमा भनेको छ, आठ र नौ पदमा, सियोनको छोरी चाहिँ दागबारीको छाप्रो जस्तै, खरबुजाको मचान जस्तै र घेरिएको सर जस्तै भएको छ। यदि सर्वशक्तिमान परमप्रभुले हाम्रा निम्ति केही बाँचेकाहरू नछोड्नु भएको भए हामी सदोम जस्तै हुनेथ्यौं, हामी गमोरा जस्तै हुनेथ्यौं। अर्को शब्दमा त्यहाँ सत्य ईश्वर भक्त बाँकी रहेका विश्वासीहरू पनि थिए। यदि तिनी नभए परमेश्वरले सदोम र गमोरालाई जस्तै इसरायललाई पनि नष्ट गर्नुहुनेथ्यो। तर त्यहाँ सधैँ नै परमेश्वरका सत्य भक्त बाँकी रहेका विश्वासीहरू रहेका हुन्छन्, अनि त्यहाँ त्यस बेला पनि थियो, जसले हामी अंग्रेजीमा रेमनेन्ट भन्छौ। आज पनि सत्य ईश्वर भक्त बाँकी रहेका मानिसहरू रेमनेन्टहरू छन्। मतलब आज पनि धेरै सत्य ख्रिस्टियनहरू, परमेश्वरमा विश्वास र आस्था गर्ने धर्मी मानिसहरू पूरा संसारभरि छरिएका र त्यहाँ रहेका छन्। दश पदमा भनिएको छ, हे सदोमका शासकहरू, परमप्रभुको वचन सुन। हे गमोराका मानिस हो, हाम्रा परमेश्वरको कानूनलाई ध्यान दिएर सुन। अहिले परमेश्वर यसको एकाएक बताइरहनु भएको छ। सम्पूर्ण समस्या चाहिँ आत्मिक सत्य विश्वास त्याग हो। अनि एघार पदमा भनिएको छ, पद एघारमा, परमप्रभु भन्नुहुन्छ, तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्ति के काम लाग्छ? म त भेडाहरूका होम बलि र पालेका मोटा पशुहरूको बोसोको हुम्बोलीदेखि अघाएको छु। साँडे थुमा र बोकाहरूको रगतदेखि म प्रसन्न हुन्न। परमेश्वरले आफ्ना मानिसहरूका विरूद्ध आफ्नो निश्चित अभियोगहरूको बताउनुहुन्छ र उहाँले ती कुराहरूको औल्याएर प्रमाण गर्न गइरहनु भएको छ जुन गलत छन्। उहाँले यहुदामा उक्तम कुराहरूमा औंला राख्न गइरहनु भएको छ, खराब कुराहरूमा होइन। उहाँले तिनीहरूलाई देखाउनुहुन्छ कि कुन कुरा चाहिँ अति नै धेरै खराब छ। इसरायलसँग परमेश्वरद्वारा दिइएको धर्म र परमेश्वरले निर्माण गर्नुभएको मन्दिरमा परमेश्वरले नियुक्त गर्नुभएका धार्मिक कृत्य र संस्कारहरू थिए, तर तिनीहरू त्यस कुरामा गलत छन् जुनले चाहिँ सबभन्दा उत्तम कुराको प्रतिनिधित्व गर्दथ्यो। तिनीहरू व्यवस्थाको लेखाइ अनुसार धार्मिक कृत्यद्वारा भएर र बलिदानहरूलाई ल्याइरहेका थिए, तर तिनीहरूका हृदयहरू चाहिँ परमेश्वरको विरूद्ध विद्रोहमा छ। तिनीहरूका धर्मले तिनीहरूको आचरणको प्रभावलाई असर गरिरहेको छैन। मित्र, त्यही नै आज विश्वासीहरूको बीचमा समस्या हो। हामी धेरैजना त्यसको स्थानमा वा त्यस्तो ठाउँमा छौं पुग्छौं जहाँ हामी धर्मसेवा ईश्वर भक्तको आकृति चाहिँ छ, तर हामी त्यसको शक्तिको इन्कार गर्छौ। बाह्र र तेह्र पदमा भनिएको छ, बाह्र र तेह्र पदमा, जब तिमीहरू मसँग भेट्नलाई आउँछौ तिमीहरूले चढाएका यी थोकहरू कसले चाहन्छ र मेरा आगानहरू खुट्टाले कुल्ची मुल्ची गर्न कसले तिमीहरूलाई भनेको छ र व्यर्थका बलिदानहरू नल्याऊ, तिमीहरूको धूप त मेरो निम्ति घिनलाग्दो छ। औंसी सभात र सभाहरूको साथसाथै तिमीहरूका दुष्ट जमघटहरू म सहन सक्दिन। मित्र, परमेश्वरले आज्ञा गर्नुभएको कुराहरू गर्ने काम पनि गलत हुन्छ जब हृदय त्यस कुरा प्रति वा त्यस कुरामा कति पनि हुँदैन र जब यसले विश्वासीको आचरणको असर गर्दैन। यदि प्रभु येशू तपाईँको मण्डलीमा अर्को हप्ता आउनुभए के उहाँले तपाईँलाई प्रशंसा गर्ने थिए? के उहाँप्रति तपाईँको विश्वास योग्यताको लागि तपाईँलाई अभिनन्दन गर्नुहुने थियो? मण्डलीमा तपाईँको उपस्थिति र उहाँलाई तपाईँले दिने कुराको लागि उहाँले तपाईँलाई प्रशंसा गर्ने थिए? मलाई लाग्छ म सोच्दछु कि उहाँले प्राय हाम्रा बाहिर कामहरूको मात्र भन्नुहुनेछ, हाम्रा सुन्दर गवाईका र धर्मकर्मका, जुनले वास्तवमा उहाँलाई बिमारी मात्र बनाइरहेको छ, टाउको मात्र दुखाइरहेको छ। पन्ध्रदेखि सत्र पदमा भनिएको छ, पन्ध्रदेखि सत्र पदमा, तिमीहरूले प्रार्थनामा आफ्ना हात पसार्दा म मेरो आँखा तिमीहरूदेखि छोप्नेछु, तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्ने छैन, तिमीहरूका हात रगतले भरेका छन्, तिमीहरूका हात रगतले भरेका छन्, आफूले धोएर चोखो पार, मेरो नजरबाट तिमीहरूका दुष्ट कामहरूलाई फालिदेऊ, खराबी गर्न छोड, भलाई गर्न सिक, न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देऊ, टोरा टोरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेऊ। परमेश्वर भन्नुहुन्छ, तिमीहरू संसारमा केही पनि होइनौ, खालि बोक्रे पाखण्डीका झुण्डहरू हौ। तिमीहरू मेरा उपस्थितिमा यसरी आउँछौ मानव तिमीहरू सच्चा आत्मिक भक्त प्रभु प्रेमी हो। तिमीहरू बलिदान गर्दछौ तर तिनीहरू तिमीहरूको निम्ति बिल्कुलै अर्थविहीन छ। परमेश्वरले तिनीहरूका विरूद्धमा उहाँका अभियोग वा दोषहरूको बताउनुभयो। तिनीहरू सत्य विश्वास त्यागका दोषीहरू थिए, जुनले गर्दा तिनीहरू नैतिक आत्मिक भ्रष्ट पतनमा आए। परमेश्वरले तिनीहरूलाई अदालतमा बोलाउनुभयो र तिनीहरूको विरूद्धमा उहाँको अभियोगको दोषको प्रमाणित गर्नुभयो। इसरायल अदालतको एक कुनामा उभिएको कैदी जस्तो हो जसले दण्ड सजायको घोषणाको पर्खिरहेको छ। अहिले परमेश्वर तिनीहरूको इन्साफ गर्न अगाडि चाल चलिरहनु भएको छ र चल्न सक्नुहुन्छ, तर यस अन्तिम समयमा पनि परमेश्वर अदालतबाट बाहिर मुद्दाको मिलाउन नै इच्छुक भइरहनु भएको छ। उहाँ इसरायललाई भन्नुहुन्छ, मसँग अदालतमा नजाऊ किनभने तिमीहरू मुद्दा निश्चय नै हार्नेछौ। त्यसकारण परमेश्वर आफ्नो कृपा आफ्नो अनुग्रहमा त्यो मुद्दाको आपसमा मिलाउन इच्छुक हुनुहुन्छ। अर्को दिनमा हामी देख्नेछौ यसको निम्ति परमेश्वर इसरायलीहरूलाई आह्वान दिनुहुन्छ। प्रभु आजको वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847353579। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।